समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, दैनिक सवारी दुर्घटनाका समाचारहरू सुनिन्छन्। दुर्घटनामा परि मानिसले जीवन गुमाउनुका साथै अंग भंग पनि भएका कुराहरू हामी सुन्ने गरेका छौं। दुर्घटना कुनै व्यक्ति स्वयंको लापरवाहीको कारणले हुने गरेको छ भने कैयौं दुर्घटनाहरू अरूको कारणले पनि हुने गर्दछन्। सड़क दुर्घटना हुँदा नेपालमा त्यस सम्बन्धी के कस्ता कानूनहरू छन्, तिनीहरूको पर्याप्तता छ या छैन? सड़क दुर्घटना हुँदा क्षतिपूर्ति सजायका व्यवस्थाहरू कस्ता छन्? कस्तो खाले दुर्घटनामा कस्तो किसिमको सजाय हुन्छ? आज हामी यिनै विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। यसको लागि हामीसँग हुनुहुन्छ वरिष्ठ अधिवक्ता उद्धव प्रसाद चौलगाई। वरिष्ठजी, स्वागत छ कार्यक्रममा।
धन्यवाद।
हजुर, हामी दैनिक रूपमा प्रायसो दुर्घटनाका खबरहरू सुनिरहेका छौं, समाचारहरू आइरहेका छन्, सामाजिक सञ्जालदेखि संचार माध्यमहरू पनि आइरहेका छन्। अब दुर्घटना विभिन्न कारणले हुन्छन् होइन, नेपालमा बढी दुर्घटनाहरू कस्ता किसिमका देखिन्छन्? यहाँ लगभग 30-35 वर्षदेखि यही सम्बन्धी यो दुर्घटना सम्बन्धी कानून हेरिराख्नु भएको छ, यहाँ काम गरिराख्नु भएको छ, यहाँको अनुभव के छ?
धन्यवाद। सर्वप्रथम त यहाँले भने जस्तै अब यो मान्छेले सड़कमा साधन लिएर हिँडिसकेपछि ती साधनहरू चाहिँ के छ भन्दाखेरि कहिलेकाहीँ आफ्नो नियन्त्रणभन्दा बाहिर जान सक्छन् र स्वाभाविक रूपमा दुर्घटना हुन्छ। र त्यो दुर्घटनामा चाहिँ कसैलाई चाहिँ नियत बसै दुर्घटना गरौँ भन्ने त हुँदैन। तर चाहिँ त्यो दुर्घटना के कति कारणले हुन्छन्, कसरी हुन्छन् भन्ने सन्दर्भमा चाहिँ सामान्यतया चाहिँ मुख्य कुरो चाहिँ दुर्घटना हुनुको कारणमा हाम्रो देशको सन्दर्भमा हेर्दाखेरि त अब सडकको अवस्था, सडक साङ्ग्रो हुने एउटा कारण हुनसक्छ। त्यसै गरेर सडक खराब हुने, समयमा मर्मत नहुने अर्को कारण, यात्रुहरूको चाप को कारणले पनि चाहिँ दुर्घटनाहरू हुने कुराहरू हुन्छ। र यात्रुमा फेरि ट्राफिक रुल सम्बन्धी चेतनाको अभाव भएको कारणले पनि दुर्घटनाहरू हुन्छ। कतिपय अवस्थामा चाहिँ सडकमा चाहिँ रातिको समयमा दुर्घटना हुन्छ, जहाँ चाहिँ ट्राफिक लाइट हुनुपर्ने ठाउँमा लाइट नभएको कारणले मान्छे झुक्किएर पनि त्यहाँ दुर्घटना पर्ने अवस्था हुन्छ। र अलमोस्ट धेरै जसो चाहिँ खास गरिकन यो हल्का सवारी चालक अथवा मोटरसाइकल चालकहरूमा चाहिँ यो मापसै गर्ने र लापरवाहीपूर्वक चलाउने यी कारणहरूले गर्दाखेरि, र कहिलेकाहीँ चाहिँ यो भारी सवारी चालकहरू खास गरिकन यो यात्रु बोक्ने बसहरूको तीव्र प्रतिस्पर्धा, एउटाले अर्कोलाई उछिन्ने र यात्रु चाहिँ कसले बढी हाल्ने भन्ने प्रतिस्पर्धाको कारणले पनि सडकमा हिँडिरहेका बटुवाहरूप्रति उनीहरूको ध्यान नगएको कारण पनि दुर्घटना भएर मानवको र अरू भौतिक चिजहरूको क्षति भएको चाहिँ हामी पाउँछौँ।
यिनीहरू दुर्घटनाका कारणहरू होइन, हाम्रो नेपालमा कस्ता किसिमको दुर्घटना हुन्छन् भनिरहँदाखेरि कहिलेकाहीँ सडकमा यातायातका साधनहरू गुडिरहेका हुन्छन् होइन, दुर्घटना भयो किनभने सडक बिग्रिएको छ होइन, गाडी चाहिँ आफ्नो गतिमा गइरहेको हुन्छ, त्यहाँनिर सडकको कारणले दुर्घटना हुन्छ तर दोष चाहिँ सवारी साधनलाई आउँछ, त्यहाँनिर कानुनी हिसाबले कोलाई चाहिँ कारवाही हुनुपर्छ अथवा के छ प्रावधान? त्यो सडकले त आफ्नो अपडेट हुनुपर्ने हो नि, के हुन्छ यसमा?
मुख्य कुरा चाहिँ यहाँले उठाएको कुरा अत्यन्त जायज छ र यो कुरो वास्तवमा डिबेट भइरहने विषय नै हो।
हजुर,
सधैँ डिबेट हुने विषय नै यही हो। दुर्घटना हुन्छ, दुर्घटनामा दोषीको भन्ने कुरो चाहिँ पहिल्याउन गाह्रो हुन्छ। अब स्वाभाविक रूपमा दुर्घटना भइसकेपछि जो व्यक्तिको क्याजुअलिटी हुन्छ अथवा कुनै भौतिक क्षति हुन्छ भने जुन साधनबाट त्यो क्षति भएको छ स्वाभाविक रूपमा चाहिँ त्यो क्षति हुने र पीड़ित पक्षले चाहिँ त्यो साधनमाथि चाहिँ नै उसैको कारणले हो भन्ने कुरो उठाउनु, आवाज उठाउनु, ब्लेम लाउनु अस्वाभाविक होइन। तर हामीले चाहिँ के छ भने प्रचलित कानूनलाई पनि हेर्नुपर्छ, के कारणले दुर्घटना भयो त, दुर्घटना हुनुमा त्यो चालकको गल्ती छ या भटुवाको गल्ती छ या चाहिँ के छ भन्दाखेरि राज्यको गल्ती छ, किनभने राज्यले पनि यसमा चाहिँ अलग राख्न सकिँदैन दुर्घटनामा। सडक तन्दुरुस्त छ, उचित समयमा चाहिँ त्यहाँ जेब्रा क्रसका व्यवस्थाहरू, ट्राफिक लाइटका व्यवस्थाहरू छन् र चाहिँ सचेतना कार्यक्रम चलाएको छ ट्राफिकले भने त्यस्तो अवस्थामा चाहिँ के छ भने राज्यले सक्रियता देखाएको देखिन्छ। तर कतिपय अवस्थामा चाहिँ सडक बनाइदिया छ, त्यसको मर्मत पनि छैन, त्यहाँ चाहिँ ट्राफिकको व्यवस्था पनि छैन र यात्रुलाई सचेतना पनि छैन भने कहिलेकाहीँ चाहिँ सवारी चालकहरूले आफूले चाहिँ नि नियन्त्रणमा राख्न खोज्दा खोज्दै सचेतनाको अभावले र चाहिँ यस्ता राज्यका तर्फबाट भएका लापरवाहीका कारणले पनि दुर्घटना हुन्छन्। अब यसो भनिरहँदा मैले फेरि चालकहरू चाहिँ निर्दोषै छन् भन्न खोजे होइन, चालकहरूले गर्ने आफ्ना चाहिँ कर्तव्यहरू, काम कर्तव्य अधिकारका कुराहरूमा उनीहरू पनि सचेत हुनुपर्छ। र पछिल्लो समय चाहिँ जस्तो अहिले यो युट्युबका कुराहरू आइरहेका छन्, ठाउँ ठाउँमा सिसिटिभी फुटेजका कुराहरू आइरहेका छन्। प्राय सडकहरूमा चाहिँ खास गरिकन सहरिया सडकहरूमा अधिकांश ठाउँमा सिसिटिभी फुटेज छन् र त्यसले गर्दाखेरि यो डिबेटको चाहिँ अब छिटै अन्त्य हुन्छ भन्ने मलाई लाग्छ। किनभने अहिले सडकमा हिँड्ने हरेक व्यक्तिसँग साथमा मोबाइल हुन्छ, कुनै दुर्घटना भयो भने विदिन सेकेन्ड उसले भिडियो बनाउँछ।
इन्द्र, यहाँको कुरा मैले जोडिहालेँ, मैले जोड्नु खोजेको भने यसै सडकमा सवारी साधनहरू निरन्तर चलिरहन्छन् होइन, कहिले काहीँ बाटो चाहिँ ड्राइभरलाई अथवा चालकलाई थाहा नहुने किसिमले बिग्रिया हुन सक्छ। त्यहाँ गाडीको कन्डिसन पनि ठिक छ तर एकाएक सडक भाँसियो, दोष चाहिँ चालकलाई आउने, गाडी तोडफोड हुने अवस्था त नेपालमा छ नि अहिले पनि। यिनीहरू क्षतिपूर्तिका कुराहरू राज्यले दिनुपर्छ कि पर्दैन, अथवा त्यहाँ चालकै दोष हुन्छ के हुन्छ, काम के भन्छ?
यहाँले भनेको विषय चाहिँ अलिकति यो बिमासँग पनि जोडिएर आएको छ, किनभने अहिलेको सन्दर्भमा प्राय चाहिँ ठुला सवारी साधनहरू
होइन, बिमा त एकाध देला, बिमाको क्षतिपूर्तिका कुराहरू उसले पाउने कुराहरू कानुन हिसाब दोष त देखाउला नि, यसको दोष भन्ने होला नि त।
यस्तो छ, यो चाहिँ यहाँले उठाएको विषय चाहिँ के छ भन्दाखेरि, यो अब तत्काल आवेशमा आएर हुलहुजत गर्ने, कुनै सवारी दुर्घटना भयो भनेदेखि यो देखिन्छ, उसले चाहिँ दुर्घटना गराउनेलाई नै चिनेको हुँदैन, दुर्घटनामा पर्नेलाई नै चिनेको हुँदैन, तर ऊ हुलहुज्जतमा अगाडि बढाया हुन्छ। यो प्रवृत्ति चाहिँ नेपालको हाम्रो समाजमा चाहिँ छ, विद्यमान छ, र यो गलत पनि हो भन्छु म। किन भन्दाखेरि कुनै दुर्घटना भइसकेपछि त्यो वास्तवमा कसको गल्ती छ, कसको सही छ भनेर भोलि कानूनले हेर्ने विषय हो, कानूनको परिधिमा आउने विषय हो। त्यहाँ चाहिँ एउटा दुर्घटनालाई चाहिँ रोक्ने नाममा फेरि अर्को दुर्घटना हुने खालका चाहिँ हामी धेरै देखिरहेका छौँ, त्यस्तो कुराहरू हुन्छ। तपाईँले उठाएको कुरो जायज हो, तर त्यसमा चाहिँ चालकको गल्ती भनेर भन्न मिल्दैन। जस्तो रातिको समयमा हिँड्या छ, ठुलो कतै चाहिँ खाल्डो छ, त्यो चालकले देख्दैन र नदेखेको कारणले कुनै दुर्घटना हुन्छ, त्यसमा चालकै दोषी हो भनेर चाहिँ सरसर्ती हेरिन्छ। तर त्यो समग्रमा त्यो राज्यको दोष हो, त्यहाँ बत्तीको व्यवस्था गर्ने, त्यो सडकलाई मर्मत गर्ने कुरो त राज्यको कुरो दायित्वभित्र पर्ने विषय हो नि। राज्यले त कर लिइरहेको हुन्छ जनतासँग, सडक सवारी चालकसँग।
त्यसपछि अब सवारी साधनका कुरा गर्दाखेरि विभिन्न किसिमका सवारी साधनहरू सडकमा दौडिरहेका हुन्छन्, वर्गीकरणको हिसाबले हेर्ने हो भने साधनको वर्गीकरणको कुरा गर्ने हो भने कसरी वर्गीकरण गरिएको छ र तिनको सजाय पनि फरक छ कि?
अब सजायको कुरा हामी यसलाई चाहिँ वर्गीकरण सँगसँगै पछि नै गरौँला। सजाय त सजाय नै हुन्छ, त्यो ठुलो भए पनि सानो भए पनि गल्ती त गल्ती हुन्छ। तर यहाँले उठाएको विषयमा अलिकति चाहिँ एउटा जानकारी पनि गराइदिइहाल्छु म। जस्तो चाहिँ नेपालमा चल्ने सवारी साधनहरूमा चाहिँ तीन प्रकारले चाहिँ सरसर्ती वर्गीकरण गरेको देखिन्छ। एउटा चाहिँ ठुलो सवारी साधन भनेर भनिन्छ, जुन चाहिँ 10 टनभन्दा बढी चाहिँ ओजन भएको, जस्तो त्यसमा चाहिँ बस, ट्रक, ट्र्याक्टर, डोजर, क्रेन लगायतका, दमकलहरू लगायतका चाहिँ ठुला साधनहरू पर्छन्, जसले चाहिँ 10 टनभन्दा बढीको भार चाहिँ बोकेको हुन्छ। अर्को चाहिँ दोस्रो मझौला सवारी साधन हुन्छ, जो चाहिँ 4 टनदेखि 10 टनसम्मको ओजन भएको हुन्छ, जस्तो त्यसमा चाहिँ अलि सानो खालको बस, मिनी बस, मिनी ट्रक, जिप, भ्यान लगायतका चिजहरू चाहिँ मझौलामा पर्छन्। र सानो भने चाहिँ त्यो 4 टनभन्दा कमको, जस्तो कार, जिप, पिकअपहरू भए, मोटरसाइकल, स्कुटर, टेम्पो, यी चिजहरू चाहिँ सानामा पर्छन्। यसरी चाहिँ यो सवारीको चाहिँ त्यो बनोटको हिसाबले वर्गीकरण चाहिँ त्यसरी गरिएको छ। तर अब कति कस्ता खालका सवारी चाहिँ हाम्रो नेपालका सडकमा चल्छन् त भनेर त्यसको वर्गीकरण पनि फेरि हेर्नुपर्ने हुन्छ। त्यसभित्र चाहिँ जस्तो चाहिँ सार्वजनिक सवारी साधन भयो एउटा, जसमा चाहिँ यात्रुवाहक बस, मालवाहक बसहरू चाहिँ, मालवाहक गाडी र यात्रुवाहक गाडीहरू पर्यो सार्वजनिकभित्र। अब एउटा पर्यटकलाई बोक्ने सवारी हुन्छ, त्यसलाई पर्यटक सवारी भनिन्छ। प्राइभेट गाडीहरू जसलाई निजी सवारी भन्ने भयो, त्यसै गरी सरकारी कर्मचारी र विभिन्न निकायले चढ्ने सरकारी साधनहरू पनि हुन्छन्। संस्थानका चाहिँ छुट्टै हुन्छन्, जस्तो रेडियो नेपालको आफ्नै होला, त्यसलाई संस्थानको चाहिँ भित्र पर्यो। र अर्को कूटनीतिक सुविधा लिएर चलेका कूटनीतिक नियोगका प्रतिनिधिहरूले चढ्ने गाडीहरूको चाहिँ एउटा चाहिँ त्यो पनि छुट्टै खालको हुन्छ। यस प्रकारले धेरै खालका चाहिँ चालक यो सवारीहरू चाहिँ हाम्रो नेपालमा चाहिँ गुड्छन् हाम्रो सडकहरूमा।
त्यसै सडकले धान्न नसक्ने किसिमका सवारी साधनहरू पनि गुड्छन्, त्यसमा त्यो गुडाउँदाखेरि तिमीलाई सजाय हुन्छ कि हुँदैन भन्दा क्षमताभन्दा बढी, सडकको क्षमताभन्दा बढी वेट लिएर हिँड्ने गाडीहरू पनि हुन्छन् कहिले काहीँ, त्यो पनि देखिन्छ।
यो विषय पनि उठाउनु पर्ने विषय उठाउनु भयो यहाँले, किनभने अब खास गरिकन अहिले विभिन्न चाहिँ नेपालमा कार्यरत यातायात व्यवसायीहरूले यो एकदम उठाइराखेको विषय हो। अब यहाँले देख्नुहुन्छ, हुन त अब झन्डै झन्डै 50-60 लाख भन्दा बढी जनसङ्ख्या भएको काठमाडौँलाई पाल्ने सडक चाहिँ महेन्द्र राजमार्ग लगायत पृथ्वी राजमार्ग लगायतका सडकहरू हुन्। त्यहाँबाट आउने चाहिँ भारी सवारी साधनले ठूलो मात्रामा चाहिँ खाद्यान्न इन्धन ल्याएर नै वास्तवमा यहाँ काठमाडौँ लगायतका ठूला सहरलाई चाहिँ धानेको छ। तर त्यो नाममा चाहिँ अहिले हामीले 14 चक्के 16 चक्के 18 चक्के गाडीहरू नेपालको सडकमा चाहिँ देख्छौँ। खास गरिकन त्यो बाहिरबाट आउने भारतबाट आउने इन्धनको नाममा अथवा चाहिँ विभिन्न चाहिँ निर्माण सामग्री बोक्ने नाममा यति ठूला सवारी साधनहरू चाहिँ अहिले नेपालको सडकमा घुडेको देखिन्छ, खास गरी भारतीय नम्बर प्लेटका गाडीहरू। त्यो कारणले गर्दाखेरि चाहिँ श्रीमान एउटा चाहिँ यो त्यो कारणले एउटा चाहिँ सडकको चाहिँ क्षमता सडकको चाहिँ गुणस्तरमा कमी हुने र अर्को चाहिँ जाम हुने। अहिले जति पनि तपाईँले यो महेन्द्र राजमार्गमा जाम देख्नुहुन्छ त्यो जाम भनेको चाहिँ त्यस्ता ठूला सवारी साधनले चाहिँ गराउँछ। र त्यो यसरी चाहिँ बिना कुनै कानुनी रोकावट ती गाडीहरू आइरहेका छन् र नेपालका यातायात व्यवसायहरूको टाउको दुखाएको विषय पनि यही छ। अहिले मलाई जानकारी भएसम्म यो विषय चाहिँ ठूलो एउटा इस्युको रूपमा आइरहेको छ।
यो सम्बन्धी कानुन छ कि छैन?
यो छ। अब भारतीय मालवाहक ट्रकले चाहिँ अथवा मालवाहक गाडीले नेपालमा चाहिँ उनीहरूले सामान्य अनुमति लिएर भन्सारमा ल्याएर जानकारी गराएर चाहिँ अब हुन त नेपालको चाहिँ आफ्नो कानुनमा चाहिँ यति भार भन्दा जस्तो 10 टन 15 टन 20 टन सामान्यतया 10 टन भन्दा बढी लेखिन्न, त्योभन्दा बढीका चाहिँ सवारीहरूले चाहिँ भार नबोक्नु भनेर चाहिँ लेखिएको छ। तर त्यो लेखिएको भन्दा डबल भन्दा बढी बोकेर आइरहेको छ, त्यसलाई नियमन गर्ने निकाय चुपचाप छ। यो बडो विडम्बनाको विषय हो, यो उठाउनै पर्ने विषय तपाईँले उठाउनु भयो।
हजुर, जस्तै सडक दुर्घटनाको कुरा हामी गरिरहेछौँ होइन, यो सम्बन्धी अहिले नेपालमा भएका कानुनहरू छन् नि ती पर्याप्त छन् कि छैनन्?
सडक दुर्घटना सम्बन्धी कानुन नेपालमा भएकोमा चाहिँ अब अहिले एक्जिस्टिङ भएको भनेको चाहिँ सवारी तथा यातायात व्यवस्था ऐन 2049 हो। यो चाहिँ लगभग चाहिँ 6-7 पटक चाहिँ संशोधन भएको छ, धेरै पटक संशोधन भएको छ। तर जति पटक संशोधन भए पनि अब यो अहिले भएको सवारी तथा यातायात व्यवस्था ऐन पनि अझ अपूर्व हो भनेर चाहिँ यसमा चाहिँ दुई थरी लबिङ भइराखेका छ। र अहिले मेरो जानकारीमा आएसम्म संसदीय समितिमा यसको व्यापक चाहिँ छलफल भइराखेका छ र यो संशोधित भएर छिटै फेरि आउँदैछ। र अहिले एक्जिस्टिङ भएको चाहिँ कानुनलाई हेर्दाखेरि चाहिँ यो नेपालमा चाहिँ सवारी सम्बन्धी कानुनको दण्ड सजायको व्यवस्था चाहिँ छ, जसलाई चाहिँ अब मिश्रित रूपमा चाहिँ हेर्न सकिन्छ। अब हामी कानुन व्यवसायी भएको नाताले र लामो समयदेखि त्यही ऐनलाई चाहिँ बोकेको नाताले चाहिँ अब दुई तिन थरी सजाय छ यसमा। एउटा चाहिँ सामान्य ट्राफिक उल्लङ्घन गर्दाको सजाय, अर्को चाहिँ नि दुर्घटना भइसकेपछि घाइते हुँदाखेरिको चाहिँ सजाय र बिमाको चाहिँ व्यवस्था, र तेस्रो चाहिँ मान्छेको मृत्यु भइसकेपछि हुने सजाय गरेर दुई तिन थरी चाहिँ एउटा चाहिँ त्यसलाई वर्गीकरण गरिएको छ। जसमा चाहिँ अब सामान्य सजायको हिसाबमा हेर्दाखेरि चाहिँ जस्तो चाहिँ म एउटा चाहिँ सामान्य एउटा खालि चाहिँ तपाईँलाई एउटा उसको लागि मात्रै मैले चाहिँ यो सबै ऐन पढ्नुपर्ने विषय त होइन।
हजुर,
त्यो सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 60 चाहिँ उपदफा 1 चाहिँ के भनिएको छ भन्दाखेरि, वास्तविक नम्बर प्लेट नराखेर अर्कै नम्बर प्लेट राखेर चलाउने व्यक्तिलाई अधिकार प्राप्त अधिकारीले 6 महिनासम्म कैद वा 5,000 रुपियाँदेखि 15,000 रुपियाँसम्म जरिवाना गरी त्यस्तो सवारी साधनलाई जफत गर्ने भनेर लेखेको छ। त्यो भन्न खोजेको चाहिँ त्यो चाहिँ सामान्य सजायभित्र पर्यो, मैले अहिले जुन भने नि क्याटेगोरी गर्दाखेरि। त्यसै गरेर चाहिँ अब सवारी दर्ता नगरिकन सवारी चलाएमा चाहिँ हुने सजाय, विदेशी सवारी नेपालमा अनुमति अहिले तपाईँले उठाउनु भएको थियो नि, विदेशी सवारी नेपालमा अनुमति नलिकन चलाएको अवस्थामा हुने सजाय, स्वीकृति नलिक्ने सिट संख्या, जस्तो गाडीको सिट संख्या चाहिँ बसको सिट संख्या चाहिँ 20 भनेर चाहिँ स्वीकृति लिएको तोकेको हुन्छ ब्लू बुकमा, तपाईँको चाहिँ सिटको संख्या बढाएर चाहिँ 25-30 बनाइदियो भने त्यस्तोमा चाहिँ, अथवा इन्जिनको स्वरूप गाडीकै रूप परिवर्तन गर्दाखेरिको कुराहरू, बाटोको इजाजत पत्र नलिइकन चाहिँ बाटोमा चाहिँ गुडाएको अवस्थामा, त्यसै गरेर चाहिँ अब चाहिँ यातायात सेवाको जस्तो पब्लिक बसहरूमा तपाईँले देख्नुहुन्छ विभिन्न यातायातका नामहरू लेखेको हुन्छ, त्यो ऐनमै छ। त्यो चाहिँ विभिन्न चाहिँ तपाईँले सार्वजनिक यात्रु बोक्ने सार्वजनिक सवारी चलाउँदै हुनुहुन्छ, तपाईँले त्यसमा कुनै नाम कोड गर्नु, त्यो गर्नु भएन भने त्यहाँ पनि सजाय हुन्छ। त्यसै गरेर चाहिँ अब यस्ता छन् जस्तो चाहिँ सवारी आवागमनमा बाधा पुग्ने गरी तपाईँले पार्किङ गर्नु भने त्यहाँ सजाय हुनसक्छ। दुर्घटनामा परेको गाडी र मान्छेलाई चाहिँ रेस्क्यु गर्नुको सट्टा त्यहाँ उनीहरूमाथि मिसबिहेभ गरियो, उनीहरूलाई नोक्सानी पुर्याउने काम गर्यो भने त्यहाँ पनि पब्लिकलाई पनि हुने सजायको व्यवस्था धेरै छन्। यो चाहिँ अब यो अहिले तत्काल अहिले यति छोटो समयमा बताएर सम्भव छैन।
हजुर,
तर यो सबै चिजहरू चाहिँ सामान्य र मजौला खालका चाहिँ सजायका व्यवस्था हुन्। र मैले यहाँ उल्लेख नगरी नहुने भनेको चाहिँ मान्छे मरेको अवस्था हुने सजायको कुरा चाहिँ अलिकति चाहिँ नगरी नहुने छ। यदि तपाईँसँग समय छ भने यसमा चाहिँ मैले अलिकति यसमा के छ भन्दाखेरि यो चाहिँ नि सवारी तथा यातायात व्यवस्था ऐन 2049 को दफा 161 र 162 छ। 161 चाहिँ मान्छे मर्दाखेरि हुने सजायको व्यवस्था गर्छ भने 162 चाहिँ के गर्छ भन्दाखेरि चाहिँ नि यो घाइते हुँदाखेरि अथवा चाहिँ नि अङ्गभङ्ग हुँदाखेरिको चाहिँ नि सजायको कुरोहरू गरेको।
मैले नि यहाँले भनेकै कुरा जोडिहालेँ, अब मान्छे मर्दाखेरि जुन किसिमको सजाय हुनु पर्थ्यो नि त्यो हुँदैन भन्ने किसिमको चालकहरूलाई लाग्दै आएको छ होइन, उहाँहरू चाहिँ चालकहरू केही दिनमै छुटिहाल्ने होइन, जसरी चाहिँ मान्छे मरेपछि अरूलाई हुन्छ नि सजाय त्यो चालकलाई हुँदैन भन्ने एकातिर छ। अर्को कुरो के छ भने सय कुनै व्यक्ति चाहिँ घाइते भएको छ भने सकभर त्यसलाई चाहिँ घाइते भएपछि बढी आर्थिक भार पर्छ भनेर त्यसलाई चाहिँ मारिदिने गर्छन् भन्ने यी कुराहरू पनि उठ्ने गरेका छन् जनमानसमा। यहाँ त कानुन व्यवसायी हुनुहुन्छ होइन, यो क्षेत्रमा लामो समय काम गर्नुभएको छ, के देखिन्छ प्र्याक्टिसमा?
यहाँले उठाएको विषय दुई चारवटा घटनाहरूमा आजभन्दा पहिलाका दिनहरूमा, अहिले त यो सम्भव देख्दिनँ मैले। किन अहिले सम्भव देख्दिनँ भने ब्याग हटाएर मार्ने कुनै घाइते भयो, अब यसलाई चाहिँ ठुलो क्षतिपूर्ति दिनुपर्ने भयो, यसलाई मारिदिँदै ठिक हुन्छ भन्ने खालको नियत राखेर विगतमा चाहिँ नि केही चाहिँ त्यस्ता कार्यहरू चालकहरूबाट नभएको होइन, यो कुरो चाहिँ सत्य कुरा हो। तर अहिले पछिल्लो समय त्यो सम्भावना किन देखिँदैन भनेदेखि, पहिलो कुरो त पुरानो ऐन अलिकति फितलो थियो, पुरानो ऐन फितलो थियो र चाहिँ त्यो फितलो भएको हुनाले अब मारिदिए पनि मान्छे छिटै चाहिँ निक्लिने, अब चाहिँ त्यति कडा खालको सजाय जस्तो 161 को 2 भनेर अहिले जुन छ तपाईँको चाहिँ सजायको व्यवस्था गरिएको छ त्यहाँ चाहिँ तपाईँको चाहिँ 3 वर्षदेखि 10 वर्षसम्म कैद हुन्छ। कसैले लापरवाही गरेर सवारी चलाएको कारणले कोही व्यक्ति सडकमा मरेको खण्डमा चाहिँ त्यो लापरवाही गरेर चलाउने ड्राइभरलाई चाहिँ 161 दफा 161 को 2 चाहिँ 3 वर्षदेखि 10 वर्षसम्म कैद हुने व्यवस्था गरेको छ। त्यो भनेको कडा सजाय हो। अब उसले मारे मारेको अवस्थामा चाहिँ ब्याग हटाएर मारेको कुरो चाहिँ अब लुकेर लुक्दैन, हिजोको दिन जस्तो छैन। अहिले चाहिँ तपाईँको प्राय मैले अहिले भने प्राय व्यस्त सडकहरूमा सिसिटिभी फुटेज फिट छन्, सबै मान्छेको हातमा मोबाइल छ, उसले चाहिँ दुर्घटना भएको विदिन सेकेन्डमा भिडियो बनाउँछ, त्यो कुरो भोलि भाइरल हुन्छ, अनि त्यो ड्राइभरले चाहिँ ब्याग हटाएर मार्छु भन्ने चाहिँ अब कल्पना नगर्दा हुन्छ। त्यो विगतमा भयो, अब त्यो सम्भव मैले चाहिँ देख्दिनँ, एकाध व्यक्तिले गर्लान्, तर चाहिँ अधिकांशले चाहिँ अब अहिले चाहिँ के छ भन्दाखेरि तपाईँले भने जस्तो ब्याग हटाएर चाहिँ मार्ने र चाहिँ घाइतेलाई चाहिँ राख्नुभन्दा छोडिदिउँ भन्ने चाहिँ स्थिति चाहिँ नभएको हुँदाखेरि र ऐनको चाहिँ कम्पोजिसन ऐनको बनोट नै अहिले चाहिँ के छ भन्दाखेरि सकेसम्म चाहिँ यदि उसले चाहिँ रेकलेसनेस गरेर अथवा लापरवाही गरेर सवारी चलाएको कारणले मान्छे मरेको छ भने त्यो ड्राइभरले चाहिँ के छ भन्दाखेरि कम्तीमा पनि 3 वर्ष चाहिँ उसले बस्नै पर्ने हुन्छ जेलमा। त्यो कारणले गर्दा त्यो फितलो कानुन छैन, फितलो कानुन नभइसकेपछि त्यति चाहिँ मूर्ख तरिकाले चाहिँ मैले मारेर म उम्किहाल्छु भन्ने हिसाबमा जाँदैनन्। र तपाईँको अब अलिकति चाहिँ मैले यो मैले अघि भन्दै थिएँ यो दफा 161 जुन छ मान्छे मरेमा हुने सजायको चाहिँ जुन व्यवस्था छ त्यसमा चाहिँ नि 161 को 1 चाहिँ त्यो जानी जानी कसैले यो मान्छेले आज सडकमा आउँछ म यसलाई मार्छु भन्ने नियत राखेर पूर्व रिसिभी राखेर मनसाय नै मार्ने लिएर चाहिँ मारेको अवस्थामा चाहिँ नि बाहेक यस्तो चाहिँ घटना प्राय नेपालमा चाहिँ हुँदैन, किनभने कसैले कसैलाई चिनेको हुँदैन सडकमा। त्यतिकै देख्दा उसले लापरवाही गरेर चलाएको कारणले मर्यो भनेदेखि 161 को 2 कभर गर्छ। अब 161 को 3 चाहिँ कस्तो छ भन्नुहोला भने यो भनेको चाहिँ नि योभन्दा अघिल्लो ऐनमा चाहिँ कसैले चाहिँ ध्यान नपुर्याएर नेग्लिजेन्स गरेर सवारी चलायो भनेदेखि 1 वर्षसम्म कैद हुन्छ भनेर लेखिएको थियो। अब अहिले चाहिँ त्यो नेग्लिजेन्स भन्ने शब्द चाहिँ हटायो, तर उसको उद्देश्य चाहिँ त्यही नै हो। अब यो 161 को 3 एउटा चाहिँ कस्तो प्र्याक्टिसमा छ भने सरले बुझ्नै पर्छ र म सबै श्रोताहरूलाई पनि यो विषयमा चाहिँ अलिकति भन्नलाई चाहिँ अनुमति पनि चाहन्छु। यो चाहिँ कस्तो छ भन्दाखेरि नेपालको यो सवारी ऐनको दफा 161 को 3 चाहिँ अलिकति अलमल जस्तो छ। त्यो भनेको के भने मार्ने नियत पनि हुँदैन, मार्नलाई उसले लापरवाही गरे पनि हुँदैन, तर चाहिँ सडकमा हिँडिरहेको त कोही मान्छे चाहिँ त्यो गाडीसँग ठोक्कियो भनेदेखि उसले चाहिँ सजायको भोगी भागीदार हुनुपर्ने, त्यो विडम्बना। जस्तो मैले आफैले हेरेको एउटा मुद्दामा चाहिँ बाँस बोकेर आएको एउटा ट्रक चाहिँ काठमाडौँबाट भक्तपुरतिर जाँदै थियो, त्यो मनोरा खोला कटेर चाहिँ उसले साइडमा रोक्नुपर्ने साइडमै साइड लाग्ने ठाउँमै साइड लाएर राखेको चाहिँ ट्रक राति ठमेलमा चाहिँ नि डिस्कोमा गएर आएका दुईजना केटाकेटी चाहिँ रक्सी खाएर आएका थिए, त्यो रोकिराखेको ट्रक छ, रक्सी खाएर आएका थिए र त्यो मोटरसाइकल चालकले चाहिँ त्यो रक्सी खाएको चाहिँ नसाको सुरमा चाहिँ उसले नियन्त्रण गुमाएर र पुरै नसाको सुरमा चाहिँ त्यो ट्रकमा लगेर चाहिँ त्यो मोटरसाइकल ठोक्यो, दुवैजनाको स्पट डेथ भयो। ट्रक रोकिराखेको छ, रातिको समय छ, उसले आफ्नो साइडमा रोकेको छ, अब त्यसमा चाहिँ नि वास्तवमा भन्ने भने मुद्दा चल्नु पर्ने थियो कि थिएन भन्ने एउटा बहसको विषय छ। मुद्दा चल्यो र मुद्दा चलेर अनुसन्धान पछि त चालक त छुट्यो, तर उसले अनुसन्धानमा जुन 25 दिन बस्यो त्यो पनि त बस्नुपर्ने होइन नि त्यो ट्रक चालकले, उसको त के गल्ती छ? मैले भन्न खोजेको 161 को 3 चाहिँ कुनै सवारी साधनमा आएर कोही ठोकिएरै दुर्घटना भयो भने पनि उसलाई अनुसन्धान हुने र चाहिँ के छ भने कारवाही कानुनी कारवाहीको दायरामा ल्याउने कुरोले चाहिँ धेरै चालकहरू चाहिँ एउटा चाहिँ पीडामा छन् अहिले। यो चाहिँ वास्तवमा अब हुने संशोधनमा चाहिँ नि यस्ता विषयमा अलिकति प्रष्ट
पार्ने। अर्को कुरो यसै सवारी साधनको अवस्था हेरेर चाहिँ ठुला सवारी साधनमा सानाले ठोक्यो भने अथवा अहिले पनि के भन्छ सानो गल्ती भयो भने ठुलो सजाय पाउने भन्ने किसिमको एउटा जनमानसमा कुरा सुनिन्छ, के छ कानुनमा यसमा?
कानुनमा त्यस्तो छैन, तर चाहिँ अब कहिलेकाहीँ मलाई पनि दुःख लाग्छ वास्तवमा चाहिँ यही लामो समय यो चाहिँ सवारी सम्बन्धी मुद्दाहरूमा चाहिँ म इन्भल्भ भएको नाताले पनि होला, कानुनमा चाहिँ त्यो व्यवस्था छैन। तर कुनै मोटरसाइकल र कुनै चाहिँ ट्रक एक आपसमा ठक्कर खायो, मोटरसाइकल चालकको गल्ती भनेर चाहिँ त्यो सडक दुर्घटना प्रतिवेदनमा लेखिँदैन ट्राफिकबाट, त्यो चाहिँ वास्तवमा रियालिटी होइन। कहिलेकाहीँ त के हुन्छ भन्दाखेरि ट्रक आफ्नो साइडमा हुन्छ, मोटरसाइकलले चाहिँ रङ साइडमा आएर ट्रकलाई ठोकिदिन्छ ओभरटेक गर्ने नाममा, अथवा चाहिँ लेफ्टबाट चाहिँ ओभरटेक गरेर जान त पाइँदैन नेपालको कानुनले, राइटबाटै ओभरटेक गर्नुपर्छ। बाटो साँग्रो हुन्छ, अलिकति ठाउँ देख्छ अनि उसले लेफ्टबाट ओभरटेक गर्न खोज्छ मोटरसाइकलले, गएर चाहिँ के हुन्छ भन्दाखेरि ट्रकमा ठोकिन्छ अनि ट्रकले हान्यो भनेर चाहिँ प्रतिवेदन बन्छ। यसले चाहिँ धेरै चाहिँ के छ भन्दाखेरि मुद्दाहरूमा एउटा फेयर ट्रायल एउटा चाहिँ भएको छैन, यसमा चाहिँ त्यो रियालिटी जुन घटना हो घटनालाई लुकाइ
कानुनमा छैन, यो कुरा
कानुनमा चाहिँ छैन। सानोले र ठुलोले ठोक्ने बित्तिकै ठुलोको दोष हुन्छ भन्ने त कानुनमा हुने कुरो भएन, तर चाहिँ मुद्दा त्यसरी बनेर आउँछ, अनुसन्धान त्यसरी हुन्छ।
यो अनुसन्धानको शक्तिको आधारमा अनुसन्धान हुन्छ या कानुनको आधारमा हुन्छ या व्यवहारिक हिसाबले हुन्छ?
यो विषय चाहिँ यो मैले यहाँबाट अहिले सबै कुरो भन्न मिल्दैन, किन कतिपय कुरो राजनीतिक विषय छ। अब हाम्रो समाज यही हो, हेर्नुहोस् यहाँ चाहिँ के छ भन्दाखेरि एउटा दुर्घटना भइसकेपछि त्यो गाउँको चाहिँ ओडाकै स्तरको नेता भए पनि ऊ नेता भएर जान्छ, त्यसलाई ट्विस्ट गरिदिन्छ, घटनालाई ट्विस्ट गरिदिन्छ, दोषीलाई निर्दोष, निर्दोषलाई दोषी, पुलिसलाई प्रभाव, राजनीतिक दबाव, नारा जुलुस विभिन्न हुन्छ र अनुसन्धान कता न कता प्रभावित चाहिँ भइरहेको हुन्छ, त्यो हुनु राम्रो कुरा चाहिँ होइन।
यो कानुन कार्यान्वयनका कुरा गर्यौँ नि हामीले, यी सबै कार्यान्वयनभित्रै पर्छन् होइन, कानुन सरकारी स्तरबाट पनि पालना हुनु पर्ला नि। मैले जोड्न खोजेको यो चाहिँ हामी सडकमा देख्छौँ होइन डिभाइडरहरू अन्धाधुन्ध राखिया हुन्छन्, हो चेकिङको समयमा ट्राफिक प्रहरी त्यही छन् भनेपछि त्यो राख्ने रोक्ने कुरा एउटा होला, त प्रहरी पनि हुँदैन कोही हुँदैन, दिउँसोभरि चाहिँ अथवा रातिको समयमा यो डिभाइडरहरू सडकमा राखिएका हुन्छन्, कोही व्यक्ति आयो त्यसमा ठोकियो अथवा कहिलेकाहीँ बत्ती यहाँले अगाडि भने जस्तै बत्ती नहुनसक्छ, कहिलेकाहीँ सडकमा चाहिँ केही ढुङ्गा पनि हुनसक्छ, केही हुनसक्छ, त्यसमा ठोकिएर त्यो सुझान गयो अथवा दुर्घटना पऱ्यो भने दोषीको
यो विषयमा मैले अलिकति चाहिँ तपाईँले समस्याको विषय
उठाउनु व्यवहारिक कुरा हो नि, काठमाडौँ सहरमा त सडकमा देखिराख्ने कुरा हो।
यसमा अब चाहिँ यो राइट एन्ड ड्युटीको कुराहरू हुन्छ, सडक भनेको के छ भन्दाखेरि यो बाध्यकारी, सबैले बिहान उठेपछि कोही पनि घरमा बस्दैन, कुनै न कुनै काम विशेषले व्यापार व्यवसाय पेसा रोजगार सडकमा त हिँड्नै पर्यो, निस्किनै पर्छ, चाहे त्यो सवारी साधन लिएर होस् चाहे त्यो पैदल यात्रीको रूपमा होस्, घर त छोड्नु पर्यो दिनभरि होइन र मानव भएपछि। यस्तो अवस्था चाहिँ राज्यले चाहिँ के छ भन्दाखेरि गर्ने दायित्व के हो सरकार भन्ने बित्तिकै यसमा चाहिँ अब विभाग होला, ट्राफिक प्रहरी पर्ला, उनीहरूको दायित्व के हो, नागरिक यानि यात्रुको दायित्व के हो र चालकको दायित्व के हो, म छोटो एक मिनट मैले यसलाई चाहिँ क्लियर गर्छु, जसमा चाहिँ तिनटैको दायित्व छ। चालकको दायित्व के हो त भन्दाखेरि अनुमति प्राप्त नगरी सडक सवारी नचलाउने, किनभने लाइसेन्स त चाहियो नि त, उसले दुर्घटना रोक्ने कामका लागि यी दायित्वहरू जरुरी छन्। मापसे गरेर सवारी नचलाउने, तीव्र गतिमा सवारी नचलाउने, आफ्नो चाहिँ साइडमा या आफ्नो लेनमा मात्रै सवारी चलाउने,
यहाँले भनेका कुराहरू कर्तव्य गर्नुपर्छ, गर्दा गर्दै पनि ठोकिन्छ नि त कहिले काहीँ।
मैले बुझेँ यो चाहिँ दायित्वबाट चाहिँ यी दायित्वहरू चाहिँ सबैले आफ्नो ठाउँ पालना गर्ने बित्तिकै स्वाभाविक रूपमा दुर्घटना घट्छ भन्न मैले भन्न खोजे हो। जस्तो अब तपाईँले सरकारको दायित्व के हो भन्दा के हो त भन्दा रूट निर्धारण गर्दै,
दायित्व त हो यो गर्नु हुँदैन, कानुन सबैलाई समान हुन्छ होइन, कानुनको अज्ञानता क्षम्य हुँदैन भन्ने यी लेखिका कुरा हुन् त, व्यवहारमा छन् कि छैनन्?
यस्तो छ, व्यवहारमा ती नहुने बित्तिकै के छ भने विवाद हुन्छ, दुर्घटना हुन्छ, व्यवहारमा नभएकै कारणले दुर्घटना हुने हो। जस्तो लेखेका चिजहरू इम्प्लिमेन्टेसन भइदिएको भए त सडक दुर्घटना यति धेरै हुँदै हुँदैन थियो नि। अझ म त भन्छु अहिले यो कोभिड पछि खास गरिकन मान्छेहरू मैले धेरै मुद्दाको रेसियोको हिसाबले हेर्दाखेरि मैले सवारी मुद्दाहरू हेरिराखेको एउटा अनुभवको हिसाबले हेर्दा कोभिड पछि र खास गरिकन अहिले विद्यार्थीहरू विदेश जाने क्रम बढिसकेपछि सायद सड़क दुर्घटना हुने भनेको मान्छे धेर भरे हो सड़कमा, त्यो मान्छेको फ्लो घटेको कारणले पनि दुर्घटनाको मात्रा अहिले तपाईँ देख्नुहुन्छ। जस्तो चाहिँ भक्तपुरको सूर्यविनायकदेखि काठमाडौँको जडीबुटीसम्मको रोड र तपाईँको चाहिँ के छ भन्दाखेरि तीन कुनेदेखि माइतीघर मण्डलासम्मको रोड,
हजुर,
त्यो एउटा उदाहरणीय रोडको रूपमा मैले लिन्छु। किन भन्दाखेरि माइतीघर मण्डलादेखि तीन कुनेसम्मको रोडमा के छ, तपाईँको चाहिँ यात्रुवाहक बसहरूलाई अर्कै लेन गरिएको छ, प्राइभेट गाडीलाई बिचको लेन, दुर्घटना त भएको छ ठाक्क, अलिअलि नभए त होइन तर रेसियोको हिसाबले कति घटेको छ। भनेपछि यदि चाहिँ सरकारले सजग भएर रोडलाई व्यवस्थापन गर्ने र ट्राफिकलाई व्यवस्थापन गर्ने भने स्वाभाविक रूपमा चाहिँ दुर्घटना चाहिँ घट्छ।
अर्को कुरो यो मापसीको कुरा छ नि, कहिलेकाहीँ विवादमा पनि आउने गरेको छ होइन, मापसी किन हाम्रो धर्म संस्कृति चाड पर्व परम्परा होइन, काठमाडौँमा हेर्ने हो भने त यो पूजाहरूसँग पनि यो कुरा जोडिएको हुन्छ होइन, यो सम्बन्धी कानुन सामान्य हिसाबले आफ्नो संस्कार गर्दा आउँदाखेरि पनि कारवाही पर्ने, ठुलो एकदमै धेरै मदिरा सेवन गरेर पनि कारवाही पर्ने, यो कुराहरू देखिन्छन् होइन, के छ अन्तर्राष्ट्रिय प्रयास के छ, के देखिन्छ?
मैले अन्तर्राष्ट्रिय प्रयासको रूपमा त अब धेरै
नेपालको कानुनमा के छ
ठुलो अनुभव त मसँग छैन, तर मैले एउटा दुईटा चाहिँ यो मापसी सम्बन्धी केसहरू हेर्ने क्रममा म ठ्याक्कै जोडिहाल्छु।
नेपालको कानुनमा पनि भन्नु,
नेपालको कानुनमा तपाईँले रक्सी खाएर भोजबाट आउनु पाउनुहुन्छ भन्ने काहीँ पनि
छैन।
तपाईँले के छ भने रक्सी खाएपछि गाडीको स्टेरिङमा बस्न पाउनुहुन्न, र तपाईँले रक्सी खाएको कारणले र तपाईँले रक्सी खाएर सवारी चलाएको कारणले कुनै सवारी दुर्घटना भएर कसैको क्षति भयो भने तपाईँले लापरवाहीपूर्वक सवारी चलाएको भन्ने चाहिँ हुन्छ।
तर नेपालको संविधानमा आफ्नो धर्म संस्कृति परम्परा मान्न पाउने कसैलाई बाधा नगरिकन भनेको छ नि त,
यसो विषयमा चाहिँ यो विषयमा म अलिकति चाहिँ के राख्छु भन्दा यो कानुनी भन्दा पनि व्यक्तिगत धारणाको रूपमा मैले के राख्छु भन्दाखेरि जस्तो विदेशमा अमेरिकामा होस् या अस्ट्रेलियामा होस् तपाईँ उहाँ पनि भोज भतेरहरू हुन्छन्, उहाँ पनि त पार्टीहरू हुन्छन्, ती पार्टीमा मान्छेले खाएका पनि हुन्छन्, तिनीहरूको मापसी जाँच पनि गरिएको हुन्छ, तर मात्र तपाईँको लिमिटेसन भन्दा बढी खाएको छ भने तपाईँले सडक सवारी चालन चलाउनु पाउनुहुन्न, त्यहाँ सवारी साधन तपाईँले आफ्नो लिमिटमा खाएको छ र यो कारणले मैले खाएँ भनेर लिमिटभित्र बसेर खाएर सवारी चलाउनु भएको छ भने तपाईँलाई चाहिँ त्यहाँ के छ भने त्यहाँ चाहिँ छुट छ त्यो कुरो। र मैले यो जोड्न कहाँ खोजेको, अब ऐन जुन संशोधन हुँदैछ नेपालका चाहिँ जो ऐन संशोधन गर्ने विधायकहरू उहाँहरूका पनि भोजभतेर पर्छन्, उहाँहरूले पनि त यो पीड़ा भोग्नु भएको छ। यसलाई चाहिँ के छ भन्दाखेरि उच्च प्रविधिमा नेपालको ट्राफिक प्रहरीलाई चाहिँ सुविधा दिएर केही त्यस्ता चाहिँ सामाजिक चाहिँ कार्यहरूमा गएको बेलामा केही सगुनको रूपमा खाएका केही मात्रै त्यसमा पर्सेन्ट राख्ने, अत्यन्त न्यून पर्सेन्ट राखिदिने, र त्यस्तो चाहिँ मतलब मानिलो बियर खाए पनि एक ग्लास बियर खाए या दुई ग्लास बियर खाए त्यसको क्याटेगोरी कति र पाँच बोतल खानेको कति भन्ने छुट्याइदिएर चाहिँ यदि सजायको व्यवस्था गर्ने हो भने मलाई स्वाभाविक रूपमा जस्तो अहिले चाहिँ के भइरहेको छ भन्दाखेरि ट्राफिकको आँखा छल्या छ, हेर्नुहोस् राति त खान्छन्, खानेले त खाइरहेको छन्, होटलमा बसेका छन्, मोटरसाइकल चाहिँ तपाईँको गल्लीको बाटो लगाएको छन्, कताबाट लगाएको छन्, दुर्घटना त झन् बढाएको
छ।
यो चिजलाई चाहिँ व्यवस्थापनै गर्नुपर्छ र यसलाई चाहिँ के छ एउटा लिमिटेसनमा राखेर चाहिँ ऐन बनाइयो भने यसले चाहिँ मलाई लाग्छ यो फेरि मैले रक्सी खानेलाई प्रोत्साहन दिएको चाहिँ होइन, तर चाहिँ के छ यो बाध्यकारी छ, विदेशमा पनि त छ नि यो विषय, विदेशमा भएको हुनाले यो बाध्यकारी व्यवस्थालाई हामीले पनि एउटा नियमन गरेर चाहिँ यसलाई सिस्टममा ल्याएर अत्यन्त न्यून एउटा मात्रा चाहिँ तोकिदिने हो भने यसले न्याय नै पर्छ भन्ने लाग्छ मलाई।
हजुर, हामी कुराकानीको अन्त्यमा छौँ, हामीसँग समय करिब सकिसकेको छ, फेरि आगामी दिनमा अरू कुरा पनि गरौँला। पोइन्ट वाइज भनिदिनु न, हाम्रा कानुनहरू पर्याप्त छैनन् त यहाँले भनिसक्नु, के के कुरा थप्यो भने अझै राम्रो होला?
मैले भनिहालेँ खास गरिकन सजायका सन्दर्भमा चाहिँ अहिले नेपालका सवारी साधनका चालकहरू कतिपय अवस्था चाहिँ के छ भन्दाखेरि चाहिँ नि एउटा चाहिँ उसले एउटा चाहिँ मतलब गल्ती गरेको हुन्छ अर्को खालको चाहिँ सजाय, कम गल्ती गरेको हुन्छ बढी सजाय पाएको हुन्छ, त्यसले गर्दाखेरि के छ भन्दाखेरि 161 दुई र तिनको चाहिँ गम्भीर व्याख्या भएर खास गरिकन 161 तिन भनेको चाहिँ सामान्य गल्ती हो भनेर तिनको घटनालाई दुईमा ल्याएर चाहिँ जुन पुलिसले चाहिँ मुद्दा चलाइरहेको छ यसले ठुलो चाहिँ एउटा सवारी चालकहरूमाथि अन्याय भएको छ र त्यसले धेरै निर्दोष चाहिँ चालकहरू अहिले पनि कारागारमा बस्न बाध्य छन्। यो चाहिँ चिजको अन्त्य हुनुपर्छ भन्ने लाग्छ।
हुन्छ, वरिष्ठ अधिवक्ता उद्धव प्रसाद चौलागेजी, हामीलाई समय दिनुभयो, धन्यवाद। आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं वरिष्ठ अधिवक्ता उद्धव प्रसाद चौलगाईसँग, खास गरेर सवारी कानूनका सम्बन्धमा। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यही पूरा हुन्छ। प्राविधिक मित्र रमा वाग्रालाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी पनि बिदा हुन्छु। अब केही बेरपछि यहाँले बिहान 10 बजेको समाचार सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।